कार्यक्रम नागडबलीमा यहाँलाई हार्दिक स्वागत गर्दछु। म श्रीधर उपाध्याय। गैंडाकोट नगर कार्यपालिकाको कार्यालय न्यायिक समितिको सहयोगमा उत्पादित कार्यक्रम हो नागडबली। कार्यक्रम नागडबली यहाँले हरेक शनिबार बिहान 8 बजे, दिउँसो 1:30 बजे र सोमबार बिहान 8:30 बजे सुन्न सक्नुहुनेछ। यसै गरी यस कार्यक्रमलाई यहाँले आफ्नो फुर्सदको समयमा पनि सुन्न सक्नुहुनेछ। यसका लागि यहाँले हाम्रो वेबसाइट www.bijfm.org.np लगन गरी पोडकास्टमा गई डाउनलोड गर्नुपर्नेछ। यस कार्यक्रममा हामी न्यायिक समितिका गतिविधि र न्यायिक पक्षका विविध पक्षमाथि चर्चा परिचर्चा गर्दै आएका छौँ। न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि संचार अभियानको रूपमा रहेको न्यायिक डबलीको आजको अङ्कमा हामीले प्रस्तुत गर्नेछौँ। मेलमिलापकर्ताका बारेमा स्थानीय कत्तिको जानकार छन् त, एक रिपोर्ट प्रसारण गर्नेछौँ। मेलमिलापकर्ताको भूमिका र दायित्वका बारेमा न्यायिक समिति सदस्य सुरेन्द्र रेग्मीसँगको कुराकानी र अन्त्यमा प्रसारण गर्नेछौँ नियमित स्तम्भ कानुनी कुरा। कानुनी कुरामा आज हामीसँग हुनुहुन्छ अधिवक्ता अनु शर्मा। आज हामी मेलमिलापकर्ताका बारेमा कुराकानी गर्दैछौँ। नेपालमा आजभन्दा करिब 3000 वर्ष पहिले गोपाल वंशको शासनकालमा नै समुदायको विवाद मिलाउने काम गरिन्थ्यो। गाउँमा रहेका जेठाबाठाले गाउँ टोलमा स्थिति बसाल्ने, पारिवारिक विवाद मिलाउने र गाउँ टोलमा नेतृत्वदायी भूमिका निर्वाह गर्दथे। मेलमिलापकर्ता विवादका पक्षहरूलाई सहमतिबाट विवादको समाधान गर्न स्थान तथा वातावरण उपलब्ध गराउने गर्छन्। आवश्यकता अनुसार सहजीकरण गर्ने प्रशिक्षण प्राप्त दक्ष व्यक्ति हुन्। गैंडाकोट नगरभित्र मेलमिलापकर्ताका बारेमा स्थानीयको बुझाइ कस्तो रहेको छ त, सहकर्मी माया कणेलको एक रिपोर्ट।
गैंडाकोट 11 की सिर्जना कणेलले आफ्नो गाउँघरमा मेलमिलाप र समझदारीका कार्यमा मेलमिलापकर्ताको सक्रिय भूमिका देख्नु भएको छ। आपसी समझदारीमा समाधान हुन सक्ने विवाद बुझेर सहमतिको कार्य गर्ने व्यक्ति नै उहाँको बुझाइमा मेलमिलापकर्ता हो।
मेलमिलापकर्ता सुनिराखेको बुझिराखेको कुरा हो होइन। हाम्रो घरतिर पनि एउटा समिति हुनुहुन्छ मेलमिलापकर्तामा, उहाँहरूले चाहिँ गाउँघरमा भएका सामान्य झगडा जुन चाहिँ आपसी समझदारीमा तिनीहरू सल्भ हुन सक्छन् त्यस्तो झगडाहरूलाई चाहिँ उहाँहरूले आफै गएर निरीक्षण गरेर कसको गल्ती कस्तो कुराले झगडा परिरहेछ भन्ने कुरा चाहिँ सबै बुझेर उहाँहरूले अहिलेसम्म राम्रो काम गरिरहेको।
मेलमिलापकर्ता प्रत्येक वडा र गाउँमा रहेका छन्। गैंडाकोट नगरपालिकामा पनि 92 जना मेलमिलापकर्ताले मेलमिलाप गराउन सहजीकरण गरिरहेका छन्। तर गैंडाकोट 5 का रामलाल ढकाललाई भने मेलमिलापकर्ताले मेलमिलाप गराउने काम गर्छन् भने थाहा छ, तर उहाँले यस बाहेकको जानकारी नभएको बताउनुहुन्छ।
मेलमिलाप गराउँछन् भन्ने थाहा त छ, तर कस्तो हो के हो भन्ने कुरा बुझेको छैन मैले।
आफ्नै गाउँठाउँमा भएका मेलमिलापकर्ताको बारेमा गैंडाकोट 7 की देवकला चापागाईलाई पहिला त केही जानकारी थिएन। उहाँको बिहान बेलुका काम गर्दाको साथी नै विजय एफएम हो। उहाँले रेडियोमा न्यायिक डबली सुनेपछि मेलमिलापकर्ताको बारेमा थाहा पाउनुभयो। चापागाईले गाउँघरमा हुने सामान्य विवाद र झै झगडामा मेलमिलापकर्ताले सहजकर्ताको काम गर्छन् भन्नुहुन्छ।
म अलिअलि बुझेछु, पहिला त खासै थाहा थिएन, पछि पछि मैले रेडियोबाट सुनेको यहीँ हाम्रै गाउँ टोलमा हुनुहुन्छ, सानोतिनो झगडा पर्यो भने उहाँहरूलाई बोलाउने अनि सरसल्लाह अथवा कुनको गल्ती छ के छ भनेर उहाँहरूले मिलाउनुहुन्छ भन्ने त्यही थाहा छ मलाई, अलिअलि थाहा छ। सबैलाई जम्मा गर्ने, वल्लो पल्लो घरको झगडा कसको के बारेमा झगडा भयो भनेर सोध्ने, अनि दुई तिरकोलाई एकै ठाउँमा राखेर दुईतिरको कुरा बुझेर अनि कसको के गल्ती छ, अब तपाईँले योबाट यो गल्ती छ, तपाईँको यो गल्ती छ भनेर दुईतिरको सहमति गरेर मिलाउनुहुन्छ भन्ने अलिअलि थाहा छ। अब आफ्नो गाउँको समस्या आफ्नै गाउँमा टाढा किन लाने भनेर आफ्नो गाउँको समस्या आफ्नै गाउँमा मिलाउँदा राम्रो हुन्छ। अब ठिक छ, राम्रोसँग गर्नुभयो, अहिले देख्दालाई ठिकै छ, राम्रै गर्नुभयो, टाढा जान नपरेपछि आफ्नो समस्या आफ्नै ठाउँमा मिलेपछि राम्रै त भन्न पर्यो, राम्रो छ।
घर परिवार र समाजमा मिलेर बस्नुपर्ने गैंडाकोटका एक बहादुर थापाको भनाइ छ। उहाँले घर परिवार समाजमा मिलेर टोल समाजमा रहेका व्यक्तिलाई मेलमिलाप गराउने व्यक्ति नै मेलमिलापकर्ता भएको बताउनुहुन्छ।
परिवारमा मिल्ने, आफ्नो घर परिवारमा आफ्नो जीवनसाथीहरू मिल्ने, पहिला त उखु भएर बच्चाहरूलाई मिलाउने, उखु भएर दाहिने बायाँको पडोसी आफ्नो दाहिने बायाँको मान्छेलाई मिलाउने, उखु भएर फेरि पुरै टोलको मान्छे चाहिँ मिलेर बस्ने, झगडा चाहिँ नगर्ने, झगडा गर्न नदिने, कसरी बोल्ने हो भन्ने सिकाउने भनेर सिकाउनु पर्यो। मिलाउने भनेको टोल समाजको मान्छेहरूलाई, टोल सुधारको मान्छेले मिलाउँछन्, अब वडा अध्यक्ष अध्यक्षहरू भयो।
यस्तै गैंडाकोट सात जय सिरका होमनाथ सापकोटाको बुझाइमा पनि गाउँमा भएका विवाद मिलाउन सहयोगीको भूमिका निर्वाह गर्ने व्यक्ति नै मेलमिलापकर्ता हो। गैंडाकोट सातमा अहिले झै झगडा कम हुँदै गएको उहाँको बुझाइ छ। समाजमा रहेर मेलमिलापकर्ताले समन्वय र सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।
मेलमिलापकर्ता भनेको जस्तो समाजमा बसेर अब जस्तो झै झगडा हुन्छ इत्यादि अब अनावश्यक कुराहरू गरिरहेका हुन्छन् तिनलाई ल्याएर समावेश गरेर मिलाउनुलाई नै मेलमिलाप। उहाँहरू लगभग ठिकै छ अहिलेसम्मलाई, सात नम्बर वडाकोलाई खासै नराम्रो भन्न मिल्दैन, राम्रै देखिरहेको छु। अब हेरौँ, अब स्थानीय सरकारहरू हुनुहुन्छ उहाँहरूबाट नि धेरै दायित्वहरू धेरै कुराहरू हामीले सिक्न बाँकी नै छ होला अझै। अब हामीले नजानेका कुराहरू उहाँहरूले सिकाइरहनुहुन्छ, ठिकै छ अहिलेसम्मलाई धेरै राम्रो छ, राम्रो हुँदै गएको मैले अनुभव पाइरहेको छु। झै झगडा बढी मात्रामा हाम्रो सात नम्बर यो सुकुम्बासी बस्तीमा हुन्थ्यो पहिला, अहिले चाहिँ त्यस्तो छैन, साह्रै राम्रो छ। त्यहाँतिरको बस्तीहरूमा पनि तपाईँ जान सक्नुहुन्छ, त्यहाँतिरको युवाहरू पहिला धेरै अब त्यस्तै अवैध कामहरू गर्थे, अहिलेको माहौलमा चाहिँ धेरै शिक्षित पनि भएर होला, अति नै राम्रो हुँदै गएछ। सात नम्बर तपाईँहरू सर घुम्न सक्नुहुन्छ, घुमेर हेर्नुभयो भने एउटा पर्यटकीय क्षेत्र जस्तो पनि हाम्रो सात नम्बर वार्डको बिचमा मुटुमा रहेको हरिहर मन्दिरले पनि जनाउँछ। अब मेलमिलापकर्तामा पनि लगभग राम्रै छ, समन्वय राम्रै गर्नुभएको छ। केन्द्र त त्यति जानकारीमा आएन, यहीँको स्थानीयबाटै त्यस्ता केही कुदृष्टिकोण कामहरू भयो भने स्थानीयहरूले अहिलेसम्म समाजसेवीहरू ठुलाबाट मान्छेहरू बसेर मिलाउने कार्यक्रम राम्रै छ।
यस्तै गैंडाकोटकी मिना कडेलको बुझाइमा पनि गाउँमा भएका विवाद जो मेलमिलापबाट समाधान हुन सक्छन् तिनै विवादमा सहजीकरण गर्ने व्यक्ति नै मेलमिलापकर्ता हुन्।
त्यही मेलमिलापकर्ता भनेको अब यस्तो गाउँघरमा झगडाहरू पऱ्यो भने सबैलाई मिलाएर राख्नेलाई नै मेलमिलापकर्ता। अब कसैको झगडा सगडा यताउति अब केही कार उ भयो भने मिलाउनुहुन्छ। अब सबै हुन्छन् नि, टोल विकासका पनि हुन्छन् अनि अध्यक्षज्यू।
गाउँघरमा भएका सामान्य विवाद मिलाउने व्यक्ति नै मेलमिलापकर्ता हुन्। विवादित पक्षका बीचमा रहेर सहमति गराई दुवै पक्षलाई जित जितको अनुभव गराउने व्यक्तिलाई मेलमिलापकर्ता भनिन्छ।
सामुदायिक रेडियो पिजा एफएम 101.6 अहिले यहाँले कार्यक्रम नेक जबली सुनिरहनु भएको छ। भर्खरै यहाँले गैंडाकोट नगरभित्र मेलमिलापकर्ताका बारेमा स्थानीयको बुझाइ कस्तो रहेको छ त एक रिपोर्ट सुन्नुभयो। विवादको समाधानका लागि विवादका पक्षहरूद्वारा विश्वास गरिएको विवाद समाधानमा सहयोग गर्ने तेस्रो पक्षलाई मेलमिलापकर्ता भनिन्छ। मेलमिलाप प्रक्रियाको थालनीदेखि मेलमिलापको अन्तिम चरणसम्म मेलमिलापकर्ताले विविध भूमिका निर्वाह गर्नुपर्छ। मेलमिलापकर्ताले संयोजक, सञ्चार संयोजक, निर्णेता, सहयोगी, सहजकर्ता, अनुसन्धानकर्ता, उत्प्रेरक लगायतका भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। खासमा मेलमिलापकर्ताले अहिले निर्वाह गर्दै आएको भूमिका र उनीहरूको दायित्व के रहन्छ त यस विषयमा हामीले गैंडाकोट नगरपालिका अन्तर्गतको न्यायिक समिति सदस्य सुरेन्द्र रेग्मीसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ माया कणेलले उहाँसँग गर्नुभएको कुराकानी।
सर, तपाईँलाई स्वागत छ विजय।
हजुर, धन्यवाद।
यो मेलमिलापकर्ता भनेका को हुन्?
मेलमिलापकर्ता भनेको एउटा चाहिँ हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे अनुसार यो न्यायिक सम्पादनको लागि न्यायिक समितिले एउटा हजुरको मेलमिलाप केन्द्र गठन गर्न सक्नेछ भन्ने हाम्रो चाहिँ नि व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार अब त्यहाँ चाहिँ नि हजुरको योग्यताको बारेमा पनि खुलाएको छ। एउटा चाहिँ नि राजनीति नगर्ने व्यक्ति अनुभवी जसले चाहिँ नि समाजमा चाहिँ नि मेलमिलाप गराएर प्रथम पक्ष र दोस्रो पक्षलाई मेलमिलाप गराएर एउटा सामाजिक सद्भाव कायम गराउन सक्ने व्यक्ति, योग्य व्यक्तिहरूलाई चाहिँ नि कानुनले निर्दिष्ट गरे अनुसार यो 48 घन्टे तालिम, त्यो तालिम लिएर चाहिँ नि लिइसकेका अनुभवी व्यक्तिलाई चाहिँ नि हामीले मेलमिलापकर्ताको रूपमा सूचीकृत गरिएको छ। समाजमा भएका वाद विवाद मिलाउन सक्ने व्यक्ति जसले चाहिँ नि निर्दिष्ट गरिए अनुसार तालिम चाहिँ नि लिनुपर्ने हुन्छ। तालिम लिइसकेपछि बल्ल उहाँहरू चाहिँ नि सूचीकृत हुनुहुन्छ।
मेलमिलापकर्ताले चाहिँ के गर्छन्, के छ काम?
अब यसमा के हुन्छ भन्दा पहिला न्यायिक समितिमा एउटा केस लिएर यहाँ दर्ता गर्न आउनुहुन्छ। न्यायिक समितिले चाहिँ नि के हेर्नुपर्छ भन्दा त्यो अधिकार क्षेत्रभित्रको हो कि होइन, केस न्यायिक समितिको अधिकार क्षेत्रभित्रको हो कि होइन, हद मियाद छ कि छैन र हकदैया, यो तीन चिजलाई ख्याल गरेर पहिला निवेदन दर्ता गरिन्छ। निवेदन दर्ता गरे पश्चात हामीले सम्बन्धित वार्डको जुन वार्डको बाट निवेदन आएको छ, वार्डको व्यक्ति निवेदन दिन आउनु भएको छ, त्यो वार्डको मेलमिलाप केन्द्रमा पठाइन्छ। जस्तै अहिले हाम्रो गैंडाकोट नगरपालिकामा हेर्दा 18 वार्डमा 18 मेलमिलाप केन्द्र छन्, जसमा हामीसँग 92 चाहिने मेलमिलापकर्ता हुनुहुन्छ। त्यसपछि हामीले वार्डमा पठाउँछौँ, वार्डमा मिले पनि नमिले पनि उहाँहरूले चाहिने फेरि नगरपालिकामा न्यायिक समितिमा फलो गर्नुहुन्छ। मिलाएर पठाएमा यहाँ आएर न्यायिक समितिबाट प्रमाणीकरण हुन्छ र त्यसपछि नमिलिकन आयो भने फेरि हामीले उहाँहरूलाई चाहिँ नि बोलाएर पुनः नगरभरिका मेलमिलाप केन्द्रहरूको चाहिँ नि नाम लिस्ट उहाँहरूलाई देखाउँछौँ र तपाईँले कुन मेलमिलापकर्ता रोज्नुहुन्छ त भनेपछि उहाँहरूले रोज्नुहुन्छ र पुनः
हामी रोज्न पाउने अधिकार
हजुर उहाँहरूले रोज्न पर्छ र रोज्न पाउनुहुन्छ। हजुरको पहिला वार्डको वार्डमा नै हो, वार्डबाट चाहिँ भएन भने हाम्रो नगरीय स्तरीयबाट पनि यहाँ पुराना अनुभवी धेरै वर्ष चाहिँ नि मेलमिलाप गराउँदै आउनुभएका मेलमिलापकर्ताहरू हुनुहुन्छ, उहाँहरूबाट पनि एकचोटि हामीले चाहिँ नि पुनः उहाँहरूलाई बोलाएर छलफलको प्रक्रियालाई अगाडि बढाउँछौँ र यदि मेलमिलाप हुन सकेन भने हामीले कानुनी प्रक्रिया अनुसार चाहिँ नि अगाडि बढ्न सिफारिस गर्छौँ।
दुईजना पक्षलाई चाहिँ मेलमिलापकर्ताले कसरी मिलाउँछ?
आफू दुवैमा चाहिँ नि मेलमिलाप मिल्नको लागि प्रेरित गर्ने मेलमिलापले। उहाँहरूको भूमिका के हुन्छ भन्दा जस्तै उहाँहरूको पहिलो पक्षसित चाहिँ नि तपाईँको उहाँहरूले कुरा गर्नुहुन्छ, तपाईँको के भएको, केमा विवाद भएको, के चित्त बुझेन भनेर कुरा गर्नुहुन्छ अनि त्यसपछि फेरि दोस्रो पक्षसँग चाहिँ नि आफ्नो कुरा राख्न दिनुहुन्छ। दुवैजनाले आफ्ना कुरा राखिसकेपछि फेरि उहाँहरू दुवैजनालाई त्यसमा एकान्त वार्ता भन्ने पनि हुन्छ होइन, त्यो 7 हुन्छ, त्यो 7 अनुसार चाहिँ नि त्यो चरणका विधिहरू चाहिँ नि तपाईँको एउटा नीति र विधिमा रहेर चाहिँ नि मेलमिलापकर्ताले चाहिँ नि उहाँहरूलाई चाहिँ नि त्यो प्रक्रियाअनुसार लानुभयो भने धेरै केसहरू मिल्ने सम्भावना हुन्छ र मेलमिलापकर्ताहरूले वास्तवमा के हो भन्दा आफै मिल्न चाहिँ नि प्रेरित गर्ने हो कि, हामीले तपाईँहरू मिल्नै पर्छ, तपाईँहरू मिल्नुहोस् भनेर त्यहाँ बाई फोर्स हुँदैन, त्यसो उहाँहरू आफैले महसुस गरेर हामी झगडा गर्न हुँदैन, हामीले चाहिँ नि समाज सामाजिक खलो के अरे सद्भाव खलबल ल्याउनु हुँदैन, हामीले भाइचाराको सम्बन्ध चाहिँ कायम राख्नुपर्छ भन्ने हिसाबले मिल्न पर्छ भन्ने महसुस गराउने हो उहाँहरूलाई र त्यसरी मिल्ने धेरै केसहरू चाहिँ नि यही अनुसार चाहिँ नि मिलाइएको पनि छ।
उहाँहरूले आफै मिलाउने प्रयत्न गर्दाखेरि मेलमिलापकर्ता मध्यस्थकर्ता हुनको भूमिका निर्वाह गर्ने हो मध्यस्थकर्ताले मेलमिलापकर्ताले
मेलमिलापकर्ताले अब तपाईँको मध्यस्थताकै भूमिका हुन्छ, त्यसमा उहाँहरूको निर्णय गर्ने अधिकार हुँदैन, समन्वय गराउने दुई पक्षमा मिल्नको लागि प्रेरित गर्ने मेलमिलापकर्ताले।
अनि मेलमिलापकर्ता नै तटस्थ निष्पक्ष छन् छैनन् भनेर चाहिँ न्यायिक समितिले जाँचबुझ गर्ने हेर्ने मेलमिलापकर्ता त्यो चाहिँ केही छ कि छैन?
यस्तो हेर्नुहोस्, सबैभन्दा कुरो यो नियतको कुरा हो, हामीले के गरिन्छ भन्दा हाम्रो काम योग्य मिलाउन सक्ने व्यक्ति र तपाईँको चाहिने स्थानीय सरकार सञ्चालन ऐन अनुसार हरेक योग्यता पुगेको व्यक्ति, त्यसमा चाहिने तपाईँको 48 अहिले हाम्रो नगरपालिकामा खास नियम त ब्याचलर पास गरेको हुनुपर्छ मेलमिलापकर्ता, तर माथि के लेखेको छ भने तल माथि जे योग्यताको बारेमा जेसुकै बुँदा लेखिए तापनि 48 चाहिँ तालिम पुरा गरेको व्यक्ति हुनुपर्छ भनेर योग्यताको कुरामा लेखेको छ। उहाँहरू चाहिँ नि प्रत्येक वर्ष सूचीकृत हुनुपर्छ नगरपालिकामा, त्यसपछि गएर नगरपालिका न्यायिक समितिबाट चाहिँ नि रिफ्रेसर ट्रेनिङको व्यवस्था हुन्छ। यो 48 तालिम र रिफ्रेसर तालिममा के सिकाइएको हुन्छ भने निष्पक्ष हुन पर्यो अनि गएर त्यसमा विवेक प्रयोग गर्नुपर्छ। सबैभन्दा मिलाउने व्यक्तिले के हो त भन्दा विवेकको कुरा हो आउँछ त्यहाँ, जबकि उहाँहरूले मिलाउँदा ती मेलमिलापकर्ताहरूलाई के उन्नत पर्यो भन्दा ओहो वास्तवमा हामीलाई चाहिँ नि बाहिर गएर केही फाइदा छैन, लडेर फाइदा छैन, हामीहरू आफै मिल्नपर्छ। अर्काले मिलाएको अथवा फोर्स गरेर मिलाएको कुरामा आज मिलाइयो भोलि चाहिँ त बिछोड पनि हुन्छ, भोलि पनि मिल्दैन, त्यो विवाद चाहिँ तपाईँको विवाद उत्पन्न भइरहन्छ। र आफैमा मिल्न चाहिँ मिल्नको लागि चाहिँ तपाईँको प्रेरित गरियो भने त्यो विवाद चाहिँ नि पुनः बल्झँदैन के। वास्तवमा मेलमिलापकर्ताले चाहिँ नि ध्यान दिनुपर्ने कुराहरू नै यिनै हुन्।
यो जुन मेलमिलापकर्ताका कुराहरू आइरहँदा प्रमाणका कुराहरू पनि आउलान्, यो मान्छेले यस्तो गर्यो, हामीले प्रमाण हेर्छौँ कि सुरुवातमा मेलमिलाप गराउने कुरैलाई प्राथमिकता दिएर मेलमिलाप गराउने कोसिस गर्छ।
यस्तो अब तपाईँको त्यसमा दुवै पक्षको कुरा सुनिसकेपछि अब तपाईँको केही न केही विवाद नभइकन त हामी कहाँ चाहिँ उजुरी गर्न आउनुहुन्न। त्यसपछि हाम्रो उद्देश्य के हो त भन्दा विन विनको सिद्धान्त, दुवैजनालाई जित जितको महसुस गराउने हो मेलमिलापकर्ताले, एउटालाई हराउने र एउटालाई जिताउने होइन, दुइटैलाई जित्यो भन्ने हो। जस्तै जग्गाको विवाद भयो अथवा बाटोको विवाद भयो, बाटो दिनपर्ने व्यक्तिले चाहिँ नि बाटो त्यहाँ दिइरहेको छैन भने त्यहाँ चाहिँ अरू छिमेकीले निवेदन हाल्यो हामीले बाटो पाउनु पर्यो फलानाले अवरोध गरे भनेर। अब त्यहाँ बोलाइसकेपछि के हुन पर्यो त भन्दा उहाँलाई आफैले ओहो मैले दिनपर्छ भनेर दिम दिम गराएर चाहिँ दिने बनाउने, तैँले यति मिटर दिनै पर्छ भनेर भोलि चाहिँ नि कानुन एकातिर व्यवहारिक कुराहरू अर्कोतिर हुन्छ। उहाँलाई चाहिँ नि व्यवहारिक कुराहरूको दृष्टान्त दिएर पाप धर्मका कुराहरूको दृष्टान्त दिएर मिलाउने हो त्यहाँ। पहिला चाहिँ उहाँहरू दुवै पक्षलाई चाहिँ आफै मिल्न प्रेरित गर्ने हो, त्यसपछि उहाँहरू कुनै हालतमा मिल्न उ गर्नु भएन भने त्यहाँ एकान्त वार्ता हुन्छ, एक पक्षलाई बाहिर पठाएर एक पक्षको कुरा गरेपछि तपाईँको कुरो के हो त, अब तपाईँको वास्तविक कुरा राख्नुहोस् यस्तो हो भनेर चाहिँ नि उहाँलाई अलिकति चाहिँ नि केही कुराहरू सामाजिक कुराहरू दर्शाउने हो त्यहाँ मेलमिलापकर्ताले। त्यसपछि हो भनेर उहाँले चाहिँ नि महसुस गरेर बल्ल आफै मिल्नको लागि प्रेरित हुन्छ, ओहो म मिल्न पर्छ मैले दिन पर्छ भन्ने त मेलमिलापकर्ताले बनाउनु पर्यो नि। तैँले यो गल्ती गरिस् तैँले चाहिँ यो दिनै पर्छ भनेर मेलमिलापकर्ताले अलिक ठाडो तरिकाले बोल्न लाग्नुभयो भने त मिल्ने केस पनि मिल्दैन थियो। त्यसो हुँदा मेलमिलापकर्ताले चाहिँ एकदमै ध्यान दिनुपर्छ, त्यो व्यक्तिको चाहिँ तपाईँको उसको आत्मसम्मान हुने खाले कुराहरू गर्नु पर्यो त्यहाँ।
यो
त्यसरी मिलाइन्छ त्यसमा।
जति पनि नगरपालिकामा केस लिएर आउनुहुन्छ उहाँहरूले मेलमिलापकर्तालाई हेर्ने दृष्टिकोण चाहिँ अहिलेसम्म कस्तो पाउनु भएको छ?
राम्रो छ।
गैंडाकोट नगरपालिकामा 92 मेलमिलापकर्ता हुनुहुन्छ, उहाँहरूको संयोजन चाहिँ कसरी गर्नुभएको छ, उहाँहरूलाई परिचालन कसरी गरेर?
हामीले परिचालन के छ भन्दा एकजना हरेक मेलमिलाप केन्द्रमा एकजना संयोजक र अरू सदस्य हुनुहुन्छ, र त्यो नहोस् यहाँका कुराहरू चाहिँ नि स्थानीय कुराहरू स्थानीयमा नै सानातिना झै झगडाहरू यहीँ मिलोस् र एउटा न्यायको पहुँचसम्म सबै जनताहरू पुग्न सकुन् भन्ने उद्देश्यले यो न्यायिक समितिको चाहिँ वास्तवमा गठन गरेको हो। त्यहाँ के हो त भन्दा एउटा नीति र विधि अनुसार स्थानीय सरकार सञ्चालन ऐन, नेपाल अधिराज्यको संविधान, व्यक्तिको मौलिक अधिकार, हरेक कुरालाई ख्याल गरेर त्यहाँ निर्णय गर्नुपर्ने हुन्छ। यदि हामीले कसैको चाहिँ नि एउटा दबावमा, एउटा व्यक्तिगत प्रलोभनमा, एउटा माया दयाका आफ्नो भनेर चाहिँ नि त्यहाँ निर्णय गऱ्यौँ भने, निर्णय गर्दै गर्दा त्यहाँ के हुन्छ भन्दाखेरि एउटा निर्णय गर्ने केसमा यदि यो निर्णय उपर चित्त नबुझेमा 35 दिनभित्र के अरे सम्बन्धित उसमा सम्मान्य जिल्ला अदालतमा चाहिँ नि पुनरावेदन गर्न सक्नेछ भने हुन्छ। त्यहाँ भोलि त्यो व्यक्तिले उसलाई चित्त निर्णय चित्त नबुझेर पुनरावेदन चाहिँ नि जाँदा जिल्ला अदालतमा चाहिँ हामीलाई यो न्यायिक समितिले गरेको निर्णय चाहिँ भएन भनेर चाहिँ नि गर्दाखेरि भोलि चाहिँ नि अदालतले चाहिँ नि फल्लाको चाहिँ यो न्यायिक समितिले गरेको निर्णय चाहिँ नि यो बदर गरिन्छ अथवा यो भएन भन्ने कुरो आयो भने त्यहाँ चाहिँ नि तपाईँको हाम्रो इज्जत अनि पदीय मर्यादा अनि कहाँ रहन्छ, त्यो हरेक कुरामा ख्याल गरेर काम गरिन्छ। हामीलाई बाहिरबाट राजनीतिक दबाब त आएकै छैन, हेर्नुहोस् राजनीतिक दलले सहयोग गर्नुभएको छ, उहाँहरूलाई पनि मैले आज यही एफएम मार्फत चाहिँ नि उहाँहरूलाई पनि हार्दिक कृतज्ञता प्रकट गर्दछु। हामीलाई कसैको दबाब आउँदैन, हामीलाई निष्पक्ष तरिकाले काम गर्न दिनुभएको छ, निष्पक्ष तरिकाले काम गरेका छौँ, नीति र विधिमा टेकेर काम गरेका छौँ, एउटा विवेकपूर्ण निर्णय निर्णय गरेर मेलमिलाप गराइयो।
भर्खरै यहाँले सुन्नुभयो खासमा मेलमिलापकर्ताले अहिले निर्वाह गर्दै आएको भूमिका र उनीहरूको दायित्व के रहन्छ त, न्यायिक समिति सदस्य सुरेन्द्र रेग्मीसँग गरिएको कुराकानी। अब हामी कार्यक्रमको नियमित स्तम्भतर्फ आइपुगेका छौँ। अब पालो भएको छ कानुनी कुरा। कानुनी कुरामा आज यौनजन्य हिंसाका सन्दर्भमा यहाँलाई जानकारी गराउनेछौँ। आज हामीले जबरजस्ती करणी कसुर प्रमाणित भए कस्तो सजाय हुन्छ त, यस विषयमा कुराकानी गरेका छौँ अधिवक्ता अनु शर्मासँग। प्रस्तुत छ अधिवक्ता अनु शर्माबाट थप जानकारी।
यो संहिताको 7-24 के भन्छ भन्दा, यो कसैले आफ्नो पति वा पत्नी बाहेक र अन्य व्यक्तिलाई, कुनै पनि व्यक्तिलाई निजको मन्जुरी बिना गरणिकामा बलात्कार गर्ने आशयले, आशय मात्र भयो भने मात्र पनि के हुन्छ र निजको संवेदनशील अङ्गहरू छोएमा, कुनै प्रयास गरेमा र निजलाई अस्वाभाविक रूपमा कुनै एकांत ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्ना अङ्ग निजलाई छुन समाउन लगाएमा र अन्य अश्लील शब्दहरू जस्तै हामीले मौखिक रूपमा, लिखित रूपमा गर्छौँ, साङ्केतिक रूपमा अभिकृतीय माध्यमबाट प्रयोग गरेमा र अश्लील चित्र इभन कुनै ड्रइङ खालेको त्यो खाले चित्रहरू यौनका आशयले जिस्काउने हरियाली दिने दिएमा, त्यो खाले चित्रहरू प्रस्तुत गरेमा पनि यौन दुर्व्यवहार गरेको मानिन्छ। यौन दुर्व्यवहारमा पनि हाम्रो संहिताले, अहिलेको अपराध संहिताले यसलाई कसुर गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भनेर भनेको छ। र यस्तै गरी अब करोडी बलात्कारको विषयमा अहिले कानुन एकदमै राम्रो तरिकाले आएको छ। पहिला जुन मुलुकी ऐनमा व्यवस्था थियो त्योभन्दा अझै थप सजाय भएर आएको छ अहिले राज संहिता, जसमा चाहिँ जबरजस्ती करणी गर्न नहुने भन्छ। यसको 219 के भन्छ भन्दा, कसैले कुनै महिलालाई, कुनै पनि महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा, मतलब उनको मन्जुरी छैन र उनलाई कुनै पनि उनको इच्छा बिना बलात्कार भइसन भने, र अब उन महिला 18 वर्षभन्दा कम उमेरकी छन् भने चाहिँ निजले त्यस्तो महिलाले चाहेर पनि, फेरि उनको मन्जुरी भइकन पनि 18 वर्षभन्दा कम कि बालिका हुन्छन् जुन हो, तिनलाई गरेको करणी चाहिँ जबरजस्ती करणी गरेको मानिन्छ भने। यसरी करणी गरेमा अब यसको पनि, यसको पनि थुप्रै प्रयोजनहरू आएको छन्। जसरी जसरी अब करकाप अनुचित प्रभाव देखाएर अपहरण गरी कर्मीलाई बन्दकी गरिराखेको मन्जुरीलाई पनि मन्जुरी हामीले मान्ने, र अर्को यसरी जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गरेको परिस्थिति र महिलाको उमेर हेरी मात्र यो कैदको सजायहरू छ कि, जस्तै भन्नुको भन्दा 10 वर्षभन्दा कम उमेरकी बालिका, अब फेरि अब अपाङ्गता भएकी छन् भने पूर्ण अशक्त इभन महिलै भए पनि, र 70 वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुन्छ यो र 10 वर्षभन्दा माथि 14 वर्षभन्दा कम उमेरकी भएपछि 18 वर्षदेखि 20 वर्षसम्म कैद सजाएको व्यवस्था छ। अरू उम्किने ठाउँै छैन, यो 10 माथि 14 तल भएपार 18 वर्षदेखि 20 वर्षसम्म कैद सजाएको व्यवस्था गरेको छ। र 14 वर्ष वा 14 वर्षभन्दा बढी, मतलब 14-16 त्यो बिचको उमेरकी बालिका भए 12 वर्षदेखि 14 वर्षसम्म कैद सजाएको, र 16 वर्ष बालिका 16 वर्ष 16 भन्दा तल 18 र 18 जुन छ त्यो उमेरकी महिला भए 10 वर्षदेखि 12 वर्षसम्म कैद सजाय, 18 वर्षभन्दा माथिको उमेरको महिला भएमा 7 वर्षदेखि 10 वर्षसम्म भन्छ। एकदमै यो एकदमै यसले चाहिँ उनको नै नसक्ने गरी एउटा भनौँ न पेनाल्टी दिएको छ भन्दा, नि अहिले यो अपराध संहिता 2074 चाहिँ वैवाहिक सम्बन्ध भएको अवस्थामा पनि पतिले आफ्नो पत्नीलाई जबरजस्ती करणी गर्न हुँदैन, यसरी म्यारिटल रेप भएको अवस्थामा 5 वर्षसम्म कैद हुन्छ। आफ्नो पत्नीको इच्छा बमोजिम नभइकन उनको इच्छा बेगर यदि पतिले जबरजस्ती करणी गर्नुहुन्छ भने पनि उहाँहरूलाई 5 वर्षसम्म कैद हुने भन्ने अवस्था रहेको छ। र यसलाई थप सजाय हार नाताको करणीमा अझ थप सजाय पनि मागेको छ। हार नाता करणी गर्न जुन 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 छ करणीको जुन सजाय छ त्योभन्दा थप हार नातामा भने अझ थप हुन्छ। यो कुराहरू गरेको छ भने अझ बाल यौन निर्यातार गर्न नहुने भनेर स्पष्ट लेखेको अवस्था छ। 200 दफाको 225 अपराध संहिताको 225 बाल यौन दुरुपयोग गर्न नहुने भनेर स्पष्ट रूपमा बाल बालिकालाई पनि उनीहरूको चाइल्ड राइट कुरा हुन्छ नि, जुन बुद्धि विकास यो उनीहरूसँग जोडिएको मनोविज्ञानका पाटाहरू सबैलाई जोडेर यसरी बाल बालिका आफै संवेदनशील हुन्, उनीहरूलाई अझ बाल यौन दुरुपयोग त गर्नै हुँदैन भनेर यसलाई चाहिँ एकदम कठोर सजायको रूपमा लिएको छ। यस्तो बाल यौन दुरुपयोग गरिदिएको व्यक्तिलाई कस्तो सजाय छ भन्दा हाम्रो अपराध गर्नेकाले अहिले यस्तो गर्ने कसुर गर्ने व्यक्तिलाई 3 वर्ष कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भनेर भनेको छ। अरू केही थप यो सरकार युक्तको अपराध नेपाल सरकारलाई विकसित गराएर यो गरिएको अपराध त्यही गरेर सरकारले नै मुद्दा चलाउँछ। व्यक्तिले सरकारलाई च्यालेन्ज गरेर यो गरेको अपराधहरू हुनाले सरकारले नै मुद्दा चलाउँछ। नेपाल सरकारले स्वयं भावी भएर यसरी मुद्दा चलाउने गर्छ। त्यस्तो हुना त्यस्तो खाले मुद्दा यो करडी मुद्दा वा यौन हिंसाको मुद्दाहरू भनेको प्रहरीमा जाहारी दिएर हाम्रो यो मुद्दाहरू स्ट्याक हुन्छ। मतलब एफआइआर प्रहरीमा गएर फर्स्ट इन्फर्मेसन रिपोर्ट बनिन्छ र यो करडीको कहिलेसम्म दिने कुनै पनि महिला बालिका करडीमा परिन् भने कहिलेसम्म गएर एफआइआर दर्ता गर्न सकिन्छ भन्दाखेरि हदम्याद भन्छ जसलाई कानुनको भाषामा त्यो म्याद 1 वर्षसम्मको।
कानुनी कुराका लागि अधिवक्ता अनु शर्मालाई विशेष धन्यवाद। सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँले अहिले कार्यक्रम न्यायिक डबली सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। न्यायिक डबली कार्यक्रम हरेक शनिबार बिहान 8 बजे दिउँसो 1:30 बजे र सोमबार बिहान 8:30 बजे सुन्न सक्नुहुनेछ। अर्को शनिबार न्यायिक पाटोका फरक विषय र प्रसङ्गका साथमा उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक साथी हरिश सुवेदीलाई धन्यवाद दिँदै न्यायिक डबलीको सम्पूर्ण युनिटसँगै म कार्यक्रम सञ्चालक श्रीधर उपाध्याय बिदा हुन्छु। हवस् त, नमस्कार।